الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام احکام تجارت ہے مفتی علی اصغر عطاری مدنی مدثر لہ العالی ہمارے ساتھ تشریف فرما ہے نبی کریم صلی اللہ تعالی علیہ وسلم پر درود و سلام کی فضیلت سنتے ہیں اور اسی کے ساتھ انشاءاللہ اس کے بعد سوال کے ساتھ مفتی صاحب کی بارگاہ میں حاضر ہوتے ہیں حضور نبی رحمت شفیع امت صلی اللہ علیہ وسلم کا فرمان ذی شان ہے بے شک بروز قیامت اس کی دہشتوں اور دشوار گزار گھاٹیوں سے جلد نجات پانے والا وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت کے ساتھ درود پاک پڑھا ہوگا صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم بڑھتے ہیں سوال کی طرف اور پہلی کال شامل سلسلہ کر رہے ہیں جی جناب پہلی کال دیجیے
ایک دکاندار سے پوچھا مرچے کیا پاؤ ہیں اس نے کہا 120 روپے پاؤ ہیں تو آدھا پاؤ کتنے کی 60 روپے کی تو آدھا پاؤ لے لی اور جب وزن کیا اس کا جا کر تو وہ 100 گرام تھی اب اس کو آ کر کہا بھائی یہ تو 100 گرام ہے تو وہ کہنے لگا آدھا پاؤ اتنی ہی ہوتی ہے تو اس کے بارے میں کیا حکم ہے آپ ارشاد فرما دیجیے
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم دیکھیں جو جدی پشتی لوگ ہوتے ہیں ان کو کام کرنا ہوتا ہے ان کو پتہ ہوتا ہے باؤ کیا ہوتا ہے وزن کیا ہوتا ہے تول کیا ہوتا ہے تو یا تو یہ ہے کہ ان کو پتہ ہی نہیں ہے بیچارے کو کہ آدھا پاؤں میں کتنے گرام آتے ہیں ایک پاؤں میں 250 گرام ہیں تو آدھا پاؤں میں 125 گرام ہوں گے یا تو ہم یہ فرض کر لیتے ہیں ان کو پتہ ہی نہیں ہے یا یہ اتنے بڑے جھوٹے ہیں کہ نہ صرف یہ کہ غلط کام کرتے ہیں بلکہ صحیح بات کو بھی جھٹلاتے ہیں تو یہ اس کو ہر دھرمی کی کیفیت کہتے ہیں کہ جرم کرنے کے باوجود بھی سینہ تان کر اس کا دفاع کرنا تو یہ تو کسی اعتبار سے بھی درست نہیں ہے وزن جو ہے وہ کسٹمر کا رائٹ ہے کہ جتنے وزن پہ اس نے چیز خریدی ہے اتنا وزن اسے دیا جائے پیچھے دن ایک صاحب کہنے لگے کہ میں سپر اسٹورز میں نہیں جاتا
ٹھیک
میں نے کہا بھائی کیوں کہہ لیں گے وزن پورا نہیں دیتے مطلب ایک کے جی والے پیکٹ پہ لکھا ہوتا ہے 900 گرام
جی
میں کہا بھائی اس میں لکھا ہوا ہے 900 گرام کہتا ہے نہیں میں اگر مارکیٹ سے لوں گا اسی بھاؤ میں مجھے 1000 گرام ملے گا اوپن مارکیٹ سے
نہیں تو اگر کسی کمپنی کا برانڈ ہے مجھ سے اب تو وہ تو 900 گرام کا ہی
دیکھیں ایک ٹیکنیک ہے نا کمپنی کی بھی اس نے پیکٹ بنایا 900 گرام کا
اچھا
مطلب کسٹمر کے ذہن میں یہ کہ کلو ہے
ٹھیک ہے
لیکن اس نے لکھ دیا لکھنے کے بعد تو وہ مجرم نہیں ہے
وہ بری ذمہ
ہو گئی ہے
ٹھیک ہے
لیکن بہت ہی کوئی گھاک اور سمجھدار کسٹمر ہے وہ اس 100 گرام کی ویلیو کا اندازہ لگاتے ہوئے نہیں خریدنا چاہ رہا اس کی مرضی ہے لکھنے کے بعد اس نے اپنا رائٹ استعمال کیا نا
ٹھیک ہے
مجھے کیا کرنا چاہیے
بتایا اس نے
اگر لکھا نہ ہوتا دھوکے میں پڑتا
ٹھیک ہے
تو یوں کسٹمر جو ہے اس کے حقوق ہیں اس کے حقوق میں سے ایک چیز یہ ہے کہ جو زبان دی جا رہی ہے اگر آپ آدھا پاؤ کہہ رہے ہیں تو آدھا پاؤ کا جو ہے وہ 100 گرام نہیں دیں گے آپ 125 گرام دیں گے
جیسے مجھ سے یہ جو بات کہی انہوں نے کہ آدھا پاؤ ہی ہوتا ہے مجھے بھی ایک آدھ دفعہ ایسا تجربہ ہوا ایسا لگتا ہے کہ جو کریانہ کی یا پرچون کی جو چھوٹی دکانیں ہیں نا ان میں شاید اس کو 100 گرام کو ہی آدھا پاؤ انہوں نے کنسیڈر کیا ہوا اپنے طور پہ اب وہ صحیح ہے غلط ہے وہ تو آپ بیان کریں گے لیکن انہوں نے اپنے طور پہ یہی لگایا ہو کہ آدھا پاؤ کا مطلب 100 گرام ہے نہیں ہے اگرچہ یعنی ایک کلو 1000 گرام کا ایک پاؤ 250 گرام کا ہے تو آدھا پاؤ ہونا 125 گرام کا چاہیے لیکن انہوں نے اپنے دماغ میں یہ بات رائج کی یعنی ان کے دماغ میں تو یہی ہے کہ آدھا پاؤ 100 گرام ہے تو اس کی ویلیو ہوگی نہیں
بھائی دکاندار کو کہا جائے آپ چلے جاؤ سونا کے دکان پہ سونا خریدو ٹھیک ہے
جی
اور 125 گرام کے پیسے دو اور 100 گرام وصول کرو کیسے قبول ہوگا
کبھی بھی قبول نہیں ہوگا اسے کیا کسی کو بھی قبول نہیں ہوگا اچھا خاصا
جب اس کو قبول نہیں ہوگا تو یہ پیسے کم ہوئے یا زیادہ حق تو مارا جا رہا ہے نا گاہک کا حق نہیں مارا جانا چاہیے یہ ضروری ہے قرآن پاک نے متعدد جگہوں پہ جو ہے کم تولنے والوں کی مذمت بیان فرمائی ہے قرآن پاک جو حقوق ہیں جو رائٹس ہیں اس کا بیان کرتا ہے تو کم دینا چیز یہ हुकूक की खिलाफ वर्जी है।
सर जिस दुकानदार ने ऐसा करता रहा है उसकी प्रैक्टिस रही है कि आधा पाव कोई मांग रहा है तो 100 ग्राम दे रहा, अभी इन्होंने तो चेक कर लिया, हर कोई चेक भी नहीं करता, एतमाद पर बात चल रही होती है। अक्सर तो ये देखा है कि जैसे महाना राशन लोग ले रहे होते हैं, लिस्ट भेज दी है, ऑर्डर दे दिया है, वो पैकेट में आ गया है, उन्होंने अपना इस्तेमाल कर लिया तो वज़न भी नहीं कर रहे होते। अगर किसी ने माजी में किसी की ये प्रैक्टिस रही है तो उसके लिए क्या अहकाम होंगे, क्या हुक्म होगा?
देखिए उसने नाहक पैसे लिए ना, यानी 100 ग्राम के पैसे बनते थे वो तो जायज़ हैं, उससे ऊपर जो उसने पैसे लिए हैं 25 ग्राम के, वो इसके लिए जायज़ नहीं है, माले हराम है वो।
अगली कॉल दीजिए।
असल मालिक को वापस करें ये ज़रूरी है,
असल मालिक को
असल मालिक को
तो कैसे ढूंढे?
हक़ुल अब जब तल्फ होगा असल जो मालिक हैं उसके हुकूक मुतालिक होंगे।
सही, ठीक है, अपने पास रख के नहीं बैठेंगे, तौबा भी करेंगे और वो देना भी होगा। चलें जी अगली कॉल लेते हैं।
अगर दुकानदार ताजिर जो है वो माल में इजाफे के लिए कर्ज लेता है तो उसके लिए क्या शरई हुक्म होगा, क्या ये जायज़ होगा?
जी मुफ्ती साहब, माल तो है, दुकान चल रही है, कारोबार चल रहा है, और ये सिर्फ दुकानदार की हद तक ही नहीं है बल्कि जितना भी होता है बिजनेस में तो यही है कि मजीद अगर हम इन्वेस्टमेंट कर देंगे तो कमाई के मौके जो हैं वो मजीद बढ़ जाएंगे, तो लोगों की ख्वाहिश होती है कि 10 लाख नहीं 20 लाख हों, 5 करोड़ नहीं 10 करोड़ हों, 100 करोड़ नहीं 200 करोड़ हों, तो क्या कहेंगे आप?
देखिए कर्ज लेना कोई बुरी बात नहीं है, अलल इतलाक हम उसको बुरा नहीं कहते।
सही,
बाद लोग कर्ज को और सवाल को मिक्स कर देते हैं। सवाल होता है किसी से खैरात मांगना, किसी से मदद मांगना, यह सवाल कहलाता है। कर्ज जो है वो सवाल में नहीं आता, सवाल की मजम्मत बयान हुई है कुरान हदीस में, कर्ज की जो है वो मजम्मत बयान नहीं हुई। हाँ कर्ज देखा जाता है कि जो शख्स कर्ज ले रहा है उसकी हैसियत कितनी है, कितना वो कर्ज ले रहा है, उतारना उसके कितना मुश्किल है कितना नहीं। कारोबार दुनिया में तो कर्ज एक आम सी बात है, देखा जाए तो जो उधार माल आप खरीद रहे हैं वो भी कर्ज है, आपने देना है वापस। इसके अलावा अगर कोई किसी से कर्ज पकड़ता है तो इसमें कोई मायूब बात नहीं है, बाद अवकात बंदा जो है वो माइनस प्लस करता है।
सही
है कि भाई मैं यहाँ खड़ा हूँ, एक बड़ी अच्छी डील आ रही है, मेरे पास पैसे नहीं है, चलो मैं किसी से कर्जा मांग लूँ,
ठीक है
तो इस डील से मैं फायदा उठा लूँ।
सही,
तो कर्ज की हद तक तो कोई बुराई नहीं है। हाँ जिससे इसने पैसे पकड़े हैं अगर उसको कोई नफ़ा देने का मामला है फिर मामला डेंजरस हो जाएगा, कि भाई अगर नफ़ा देना है उसको तो फिर उसके साथ कारोबारी माहदा करे, कर्ज की तरफ ना जाए, उसको एज ए इन्वेस्टर ले और इन्वेस्टर के तौर पर जो है ना उसको डील करे। और इसके 3 तरीके होते हैं जब उसको आप एज ए इन्वेस्टर लेंगे,
ठीक है, अपने कारोबार में किसी का पैसा लगा रहा है।
जी तो उसकी तफसील मौजूद है मारफत और रिबा किताब अल्हम्दुलिल्लाह रब्बिल आलमीन, पाए तकमील तक पहुँच चुकी है, उसमें भी हमने इसकी तफसील बयान की है। एक जखीम किताब है सूद के मसाइल पर, तो जब शाया होगी तो उसमें देखी जा सकती है।
ठीक, किसने लिखे मुफ्ती?
ये जो आपके सामने बैठे हैं उन्होंने लिखी है,
मुफ्ती साहब ने अल्हम्दुलिल्लाह ये किताब तहरीर की है, और मैं समझता हूँ कि कुछ काम से मैं जो आगा हूँ कि सूद पे अपनी नोयत की मुनफरिद किताबों, सूद पे किताबें बहुत सारी हैं, सैकड़ों हजारों किताबें होंगी,
मैं कह सकता हूँ कि ये सूद पर इंसाइक्लोपीडिया है, यानी सूद की तारीख पर, सूद की तफसीर के हवाले से, दीगर चीज़ों के हवाले से तो बहुत सारी किताबें लिखी गई हैं माजी में, लेकिन जो बिखरे हुए मसाइल हैं असर हाजिर के, यानी आप एक्सपेक्ट कर सकते हैं कि तकसीम तरका में भी सूद हो सकता है,
तकसीम तरका में यानी विरासत तकसीम हो रही है और उसमें सूद आ जाए, सूद शामिल हो जाए,
इज्तिमाई कुर्बानी में भी सूद हो सकता है,
बज़ाहिर तो नहीं लगता,
ठीक है ना, और डिफरेंट जो फैले हुए जो मसाइल हैं उनमें किस तरह सूद पाया जा रहा है। तो यूं एक पूरा हम जो हमारा हदफ था वो ये था कि माशरे के वो मसाइल जिसकी तरफ लोगों की तवज्जो नहीं है उन मसाइल को लेकर यकजा किया जाए, तो अल्लाह ने चाहा तो ये किताब इंसाइक्लोपीडिया साबित होगी इस मौजू पर।
ठीक, अगली कॉल दीजिए।
अगर हमारे पास कोई कुरान में चीज पड़ी है और उसका रेट मार्केट में मिसाल के तौर पर कम हो गया है, या हमारे पास चीज कोई पड़ी है और उसका मार्केट में रेट ज्यादा हो गया, तो हम उसको किस रेट में बेचेंगे?
जी मुसब, रेट बढ़ गया या घट गया? अच्छा, इसमें होता ही है कि बढ़ा है बढ़ा के तो बेचते हैं, लेकिन घटा है तो घटा के नहीं बेचते।
देखिए अल्लाह और उसके रसूल ने मार्केट को आजाद रखा है।
सही,
خریداری نام ہے فریقین کے درمیان طے شدہ معاہدے کا،
صحیح.
یہ دونوں کس قیمت پر اتفاق کرتے ہیں؟ ڈیمانڈ اینڈ سپلائی کی وجہ سے دونوں کی جو ترغیبات ہیں ان میں فرق آ جائے گا.
صحیح.
کوئی بقرہ عید آ رہی ہے
جی،
ٹماٹر مہنگا آنا شروع ہو جائے گا.
صحیح.
ٹھیک ہے نا، کیونکہ 3 دن تک جو ہے نا وہ مرغے مسلم پکیں گے
جی،
اور خوب ٹماٹر ڈلے گا گوشت کے اندر. ٹھیک ہے نا، نارملی گوشت ہفتے میں ایک دن پکتا ہے، لیکن گوشت کو گلانے کے لیے ٹماٹر ڈالا جاتا ہے، تو روزانہ ہنڈی میں ٹماٹر ضروری ہوگا. باقی کم ڈلتا ہو تو یہاں زیادہ ڈلے گا، تو اس کی سپلائی بڑھ گئی. سپلائی بڑھنے کی وجہ سے اس کی قیمت بڑھ جائے گی.
ٹھیک.
تو مختلف عوامل ہوتے ہیں قیمت کے بڑھنے کے، تو شریعت نے ہمیں کہیں بھی باؤنڈ نہیں کیا کہ جی یہ چیز اتنے کی بیچنی ہے.
صحیح.
آزاد مارکیٹ پر چھوڑا ہے. ایک صورت ایسی ہے کہ علماء نے آگے جا کے ایک فتویٰ دیا کہ نہیں جی، حکام کو یہ اختیار دیا جائے کہ وہ کسی چیز کی قیمت مقرر کرنا چاہیں تو مقرر کر دیں. یہ خلاف نیچر تھا.
صحیح.
شریعت کی نیچر یہ تھی کہ آپ مارکیٹ آزاد ہے.
صحیح. جو جتنے کی بیچنا چاہے بیچے، جو جتنے کی خریدنا چاہے خریدے رضامندی سے.
ظاہر بات سودا اسی وقت ہوگا جب دونوں رضامند ہوں گے.
ٹھیک ہے.
پھر قیمتیں جو ہیں وہ مقرر کی گئیں حکام کی طرف سے، تو اس میں پھر ایز اے قانون کے فالو کرنا ضروری ہو گیا. باقی جو قیمتیں ہیں وہ استحقاق تو ہے آپ کا، لیکن میانہ روی ہر چیز میں اچھی بات ہے، اور میانہ روی کے بے شمار فضائل ہیں. خاص طور پر جب مخلوق خدا پر آپ شفقت کریں گے، رحم کریں گے، اس کی جو برکات ہیں وہ آپ پر ظاہر ہوں گی.
جواب یہ ہوا کہ جتنے کی چائے بیچیں، بڑھیں تو بڑھا کے بیچیں، گھٹیں تو جو قیمت تھی اسی پہ بیچ سکتے.
اپ اینڈ ڈاؤن بہت زیادہ ہے نا، کہنے کے تو یہ بڑی آسان سی بات ہے. اپ اینڈ ڈاؤن کتنے ہیں؟ آج چینی کا کیا بھاؤ ہے؟ ٹھیک ہے،
روزی
کل کیا بھاؤ تھا؟
صحیح.
فرق کتنا آ رہا ہے؟
صحیح.
تو یوں ایک شخص اگر مارکیٹ کے ساتھ چل رہا ہے تو اس کو آپ کس وجہ سے ملامت کریں گے؟
صحیح. اگلی کال دیجیے.
ہمارا کام ہے یہ جوتوں والی دکان کا. بعض اوقات ہم مال لیا ڈیلروں سے پیچھے سے نا، منڈی وغیرہ سے کسی کمپنی سے، تو ہم کہتے ہیں یہ کمپنی بھی اچھی ہے، یہ مال اچھا ہے. پھر گاہک آ جاتے ہیں، وہ کہتے ہیں ہمیں کوئی اچھا جوتا دکھائیں. ہم اچھا ہی اپنی نیت سے تو اچھا جوتا دکھاتے ہیں، لیکن بعد میں نا وہ جوتا اچھا نہیں نکلتا. پھر گاہک آ کر ہم سے بحث کرتے ہیں کہ آپ نے جوتا کیسا دیا، تو آیا ہمارا اس طرح سے مال بیچنا، ہم گاہک کا اعتراض کرنا کیسا ہے؟ کیا فرماتے ہیں؟ اور دوسرا سوال یہ ہے کہ ہم ایسی جگہ ملازمت کیا کر سکتے ہیں کہ یہاں پر ہماری نماز باجماعت کی پابندی نہ ہو؟ کیا فرماتے ہیں؟
جی مفتی صاحب،
پہلے سوال کا مدعا کیا ہے؟
پہلا سوال یہ ہے کہ انہوں نے تو کمپنی سے یا ڈیلر سے جوتے لیے ہیں، اپنے طور پہ دیکھ کے لیے، لیکن وہ ٹوٹلی مطلب استعمال تو کیا نہیں ہے کہ جان سکیں، ان کو عین الیقین ہو. تو اب انہوں نے کسٹمر کو مطمئن کر دیا، نہیں جی اچھی چیز ہے، کوالٹی اچھی ہے، کسٹمر لے گیا ہے. جب اس نے استعمال کیا تو وہ اچھی چیز نہیں نکلی، تو کیا کریں؟
دیکھیں، جب آپ کو پتا ہے کہ میں بھی نیا ہوں اور میں نے اس کو استعمال نہیں کیا، یہاں آپ گاہک کو اطمینان دلائیں، بھروسہ دلائیں، بہت اطمینان بخش باتیں کریں، اور پھر آپ کہیں کہ میرا کوئی قصور ہی نہیں ہے، یہ کیسے ہو سکتا ہے؟ آپ گاہک کو کہیں کہ ابھی ایک نئی کمپنی کا میں نے مال لے کر آیا ہوں، مجھے بھی اندازہ نہیں ہے، آپ کو دیکھ لو، یہ سچائی ہوگی. ٹھیک ہے. نئی کمپنیاں کیوں آتی ہیں؟ اس سے پہلے بھی تو جوتا بیچا جاتا ہوگا نا
جی،
چونکہ وہاں نفع تھوڑا کم تھا.
صحیح.
نئی کمپنی آئی، اس نے بولا ہم نفع تمہیں زیادہ دے رہے ہیں.
صحیح.
دیگر کمپنیوں سے آپ کو 20% مل رہا ہے، ہم 50% دیں گے آپ کو.
صحیح.
تو دکاندار راغب ہو کے اس کا مال رکھتا ہے.
ٹھیک ہے.
جب اس کی تما جو ہے اس نفع کی طرف ہے، گاہک کا جو ٹرسٹ اور بھروسہ ہے اس کی طرف نہیں ہے، تو پھر آپ کیسے مطلب کہ کہہ سکتے ہیں کہ میں سچا ہوں؟ گاہک کے جو حقوق ہیں اس کا بھی تو کوئی وزن ہے نا، اس کی بھی تو کوئی اہمیت ہے. تو یہ ضروری ہے کہ جب آپ کو خود نہیں پتا کہ یہ مال کس طرح کا ہے، تو آپ کس بنیاد پر اس کو اچھا کہہ رہے ہیں، کس بنیاد پر اس کو بہتر کہہ رہے ہیں؟ کیا اس کمپنی نے گارنٹی لی تھی کہ خراب ہوا تو واپس آ جائے گا؟ ایسا بھی نہیں ہے. پھر آپ کو محتاط جملے استعمال کرنا چاہیے تھے.
ٹھیک ہے صاحب، ان کا تو جواب ہو گیا. اب اس پہ دو سوالات میرے پاس بھی ہیں. ایک تو یہ کہ پہلے تو آپ یہ ارشاد فرمائیں کہ فٹ ویئر جو ہے، چاہے چپل ہو، ہماری یہاں چپلیں بھی چلتی ہیں، سینڈل بھی چلتی ہے، شوز بھی مختلف اقسام کے چلتے ہیں. تو بعض اوقات یوں ہوتا ہے کہ کوئی پہننے کی جو چیز ہے نا، وہ مخصوص انوائرمنٹ میں پہننے کی ہوتی ہے. اگر اسے اس سے ہٹ کے استعمال کیا جائے گا تو وہ رزلٹ نہیں دے گی. تو کیا اس کو پیش نظر رکھیں گے، خاص طور پہ جوتے وغیرہ جو ہیں اس میں؟
دیکھیے، انوائرمنٹ والا معاملہ نہیں ہے، आपके मुलाशात पानी होगा, ठीक है।
नहीं सिर्फ पानी नहीं है मुझसे, अब कैसे एक्सप्लेन करूँ, जैसे कोई चप्पल है जिसके बहुत सारे पीसीज हैं, जब आप वो पहन के आप पहाड़ों पे चढ़ेंगे, जितने ज्यादा उसके अंदर हिस्से लगे हुए,
हर जगह तो पहाड़ नहीं है ना,
नहीं एक बात कह रहा हूँ मैं, तो यही पूछना चाह रहा हूँ।
हर जगह तो पहाड़ नहीं है, बाज़ औक़ात क्वालिटी कमज़ोर होती है, सिलाई अच्छी नहीं होती।
एक कंपनी ने या एक दुकानदार ने ये ऑब्जेक्शन किया कि जी आप ऑब्जेक्शन तो लेकर आए हो, लेकिन प्रॉब्लम यह है कि जो रोड पर पहनने के जूते या चप्पलें हैं वो आप खेत में पहन के चलोगे तो अब उसकी हम कितनी पायदारी बनाए।
खेत में तो हर शख्स नहीं लेकर जाता, ऐसा नहीं है। मैं अपनी एक तजुर्बा बताता हूँ।
जी
मैंने एक मरतबा चप्पल खरीदी, मैं खरीद कर मस्जिद तक गया हूँ,
ठीक है,
ठीक है ना, चप्पल नीचे से पाश पाश हो गई, पाश पाश हो गई, बिखर गई हूँ। पता चला कि एक्सपायर माल था, एक्सपायर होने की वजह से उसकी कैफियत थी।
तो हो सकता है आपकी जलालत इल्मी
नहीं
बर्दाश्त
मैं तो
ना कर
रोजाना
सकी
चप्पल
हो,
पहनता हूँ ना, क्यों
ठीक।
यार बदनाम करते हैं आप मुझे, ठीक है। तो चप्पल तो मैं रोजाना नहीं पहनता हूँ, तो कहने का मकसद ये है कि वो एक्सपायर माल था, तो यूँ कंपनी के फर्क की वजह से, मटेरियल की वजह से, दिगर वजूहत की वजह से फर्क तो आता है।
एक और चीज जो सिर्फ जूतों से रिलेटेड नहीं है, बाज औकात एक ही चीज जो होती है वो मुख्तलिफ क्वालिटी की मिल रही होती है। मोबाइल फोन ले लें आप, पेन ले लें, टैब्स ले लें, तो वो मुख्त कपड़े ले लें आप, तो मुख्तलिफ क्वालिटी के मिल रहे होते हैं। अच्छा, जैसी क्वालिटी होती है वैसी उसकी कीमत होती है। बाज़ औक़ात कस्टमर लो क्वालिटी की चीज़ खरीद रहा होता है कीमत की वजह से, लेकिन उसके दिमाग में ही होता है कि मुझे रिजल्ट जो है ना वो आला क्वालिटी का मिलना चाहिए, तो इस पर भी कुछ होना चाहिए। हरज नहीं है इस ख्वाहिश में, मैं नहीं कह रहा कि हरज है, लेकिन ऐसा हो नहीं पाता ना उससे।
देखिए दुकानदार ने कहा कि लो क्वालिटी उसने खरीद ली, तो दुकानदार का तो कसूर नहीं है,
सही,
दुकानदार ने तो कहकर बेचा उसको।
चलिए जी अगला सवाल। तो मुझसे इनका एक और सवाल था, वो
डिपेंड करता है कि किस वजह से जमात छोड़ी जा रही है, वहाँ मस्जिद नहीं है, ठीक है ना, तो माजूरी है। बाज़ औक़ात मुमकिन है कोई ऐसी पोजीशन हो कि उलमा वहाँ जमात छोड़ने की इजाज़त देते हो,
सही,
तो वहाँ पोजीशन क्या है, उलमा से रहनुमाई लेके फिर उसको लेके चला जाए।
ठीक है। इनकी जो पर्टिकुलर आपको दरपेश सूरत हाल है वो आपको एक्सप्लेनेशन देनी होगी और फिर इंशाल्लाह इस पर वाजे जवाब मिल जाएगा आपको। अगली कॉल दीजिए।
परिंदों का शौक रखना और घर में शौक से परिंदे पालना और परिंदों का कारोबार जिसमें हराम परिंदों का कारोबार करना कैसा है?
अच्छा,
हराम परिंदों का कारोबार करना,
जिनका खाना हराम है
अच्छा
गालिबन मुरादी होगी इनकी।
देखिए परिंदों का जो काम है आजकल तो काफी बढ़ता जा रहा है, तो शरीय एतबार से तो ये जायज़ है, लेकिन शर्त ये है कि जब आप परिंदे कैद करते हैं उनके दाने पानी खुराक का अच्छी तरह ख्याल करना है, किसी भी तरह उनको अजियत ना पहुंचे, तकलीफ ना पहुंचे। फुका ने मुबालगे के तौर पर फरमाया कि एक दिन में 70 मरतबा आप दाना पानी डालें, यानी किसी तरह भी गफलत इख्तियार ना करें। मैं पिछली दफ़ा किसी से मुलाकात हुई और वहाँ पता ही चला कि उनकी एक बतख मर गई, इसलिए कि उसको दाना पानी डालना भूल गए थे, ठीक है। तो यूं गफलत हो जाती है, आप मेहमान कहीं जा रहे हैं सफर पे, किसी के मेहमान होंगे, घर पे ताला है, परिंदों को भूल गए, तो यूं गफलत बहुत ज़्यादा हो जाती है। जो एक दो पीस पालते हैं उनकी गफलत ज़्यादा होती है, जिसका काम है कारोबार है उसको तो ये फिक्र हो गई कि मर गया तो नुकसान हो जाएगा, तो वो तो मुमकिन है ज़्यादा ख्याल करता हो, लेकिन इसको भी और ख्याल करना
वो
चाहिए।
तो उससे सिर्फ खाने का ही नहीं दवाइयों का भी ख्याल करते हैं।
जी रही बात हराम परिंदे की, तो हराम परिंदों की भी अकसाम है। कुछ परिंदे वो हैं जो खबीस कहलाते हैं, जैसे चील है, कौवा है, ये खबीस परिंदे हैं। कुछ वो हैं जो हराम होने के बावजूद उनकी अहमियत है, जैसा कि बाज है। तो बाज जो है ये शिकारी परिंदा है, कुरान पाक ने शिकारी जानवर का तذکرہ किया है, जैसे कुत्ते का तذکرہ मौजूद है कि अगर शिकार को शिकारी जानवर के जरिए पकड़ा जाता है तो उसके फिर ज़बह के मसाइल क्या होंगे। ज़बह की तीन सूरतें होती हैं, एक हम छुरी फेर कर ज़बह करते हैं, एक नहर होता है जैसे कि ऊँट को नहर किया जाता है, और एक होता है ज़बह इस्तिरारी, आपने जानवर छोड़ा, आपने परिंदा छोड़ा, बाज वगैरह, फिर उसके क्या मसाइल होंगे, इसका एक अलग चैप्टर है। अकामे कुरान हमारा प्रोग्राम होता है जुम्मे को मगरिब के बाद, तो उसमें ये मौजूद ज़ेर बहस आया था गालिबन सूरह माईदा में, तो उसकी तफासिर में इस मौजू को तफसील से देखा जा सकता है।
मुफ्ती साहब का यूट्यूब चैनल है, तो इस यूट्यूब चैनल पे मुफ्ती साहब का ये सिलसिला अहकाम कुरान बड़ा खूबसूरत सिलसिला है, तो इसको भी मुलाहिजा फरमा सकते हैं, अहकाम तिजारत भी देख सकते हैं, और दीगर जो सिलसिले हैं अहकाम हज और दीगर सिलसिले वो भी आप वहाँ जाके देख सकते हैं।
अलबत्ता यहाँ एक और सूरत है
जी,
वो ये है कि हराम परिंदों से दूर की बात, बाज हलाल परिंदों की खरीदो फरोख्त पर भी पाबंदी होती है, जैसे मोर है, तो मोर का जो नकलो हमल है उसकी इजाज़त नहीं होती कानूनी तौर पर।
सही।
इसी तरीके से हिरन हो गया, हिरन जो है वो हलाल जानवर है, लेकिन हिरन के लिए भी सुना मैंने ये है कि लाइसेंस लेना पड़ता है अगर आप पाल रहे हैं तो, कंफर्म करने की ज़रूरत है इसको। लेकिन ये है कि हिरन को भी आम बेचा नहीं जाता, एक नायाब जानवर है ये। तो बाज़ ऐसे परिंदे जैसे बाज वगैरह हो गए, अखबारों में खबरें छपती हैं कि जी बरामद कर लिए फला महकमे ने, फला महकमे ने, तो यूं कानून अगर किसी मौके पर रोकता है तो फिर ऐसा कारोबार नहीं करेंगे।
ठीक, अगली कॉल दीजिए।
आजकल पाकिस्तान में बहुत ज्यादा इस तरह का ट्रेड होता है कि वो अमेरिका में या दूसरे ममालिक में लोगो डिजाइनिंग या डिफरेंट किस्म के डिजाइन या ग्राफिक्स के काम वगैरह, लोग अपनी आइडेंटिटी छुपा के यानी अपने आप को अमेरिकन जाहिर करके वो उनसे ट्रेड करते हैं, और उनकी जो भी रिक्वायरमेंट्स होती है, जो भी उनका काम होता है वो उसको पूरा करते हैं, और उसके बदले में जो भी मुआवजा होता है वो लेते हैं। तो क्या अपनी आइडेंटिटी छुपा के जायज है, सही है, कि पैसा हलाल है या नहीं?
देखिए थोड़ा सा सेंसिटिव ये पस मंजर है सवाल का। एक है निक नेम रखना, निक नेम रखने में तो कोई पाबंदी नहीं है, वरना तो सारी अम्माएं जो है ना पकड़ी जाएंगी कि आपने गुड्डू कैसे बोल दिया अपने बच्चे को, और पप्पू कैसे बोल दिया, और फला नाम से कैसे बुला लिया, और फला नाम से कैसे बुला लिया। तो निक नेम पर तो कोई पाबंदी नहीं है, लेकिन ऐसा नाम ना हो कि जिससे ये तासुर जाए कि आप गैर मुस्लिम हैं। यहाँ जो है ना एक डेंजरस जोन शुरू हो जाएगा। तो आप अगर अपना निक नेम ऐसा रखते हैं कि जो जिससे ये मुतय्यन नहीं हो रहा कि आप गैर मुस्लिम हैं, तो इसमें कोई हर्ज नहीं है। निक नेम रखना आपकी जो है वो कोई पाबंदी नहीं है, ना कानून कहता है कि आप निक नेम नहीं रख सकते, ठीक है, ना इंटरनेशनली कोई कानून है।
सही।
तो बाज़ औक़ात जो है ना सामने वाले को प्रोडक्ट चाहिए होती है, उसको सच्चाई चाहिए होती है, और उससे आप उसको उसका कोई सरोकार नहीं होता कि आपका नाम क्या है और क्या नहीं है, लेकिन ऐसा नाम हरगिज ना रखा जाए जिसमें ये तासर जाए कि आप गैर मुस्लिम, आप बुत परस्त हैं, आप किसी और मजहब से ताल्लुक रखते हैं।
ठीक,
ये दुरुस्त नहीं है।
ठीक, अब भी कॉल दीजिए।
कान किराए पे दिया हुआ है, अब वो जो उसका मकान का दरवाजा है उसके अंदर ताला लगवाना है, खुफिया लॉक जो होता है, तो वो जो खुफिया लॉक लगाएंगे तो उसके पैसे किराएदार देगा या मालिक अपने जेब से अदा करेगा?
देखिए ताला जो है ना, ताला वगैरह ऐसी चीजें तो आमतौर पर मालिक के जिम्मे होती हैं। अब खुफिया लॉक से आपकी क्या मुराद है? दरवाजे में जो लगता है वो लॉक ही लगता है, लॉक है, ताला है, जो भी है। अगर उसको दीवार में कोई तजूरी लगवानी है वो एक अलग बात है, वरना दरवाजे और ये इस तरह की जो चीज़ें होती हैं मेंटेनेंस की, ये मालिक के जिम्मे होती हैं। बाज़ चीज़ें ऐसी भी होती हैं किराएदार कहता है कि भाई मुझे इजाज़त दे दो, ये मैं खुद लगवाना चाहता हूँ, तो उस पर भी कोई पाबंदी नहीं है।
ठीक।
लेकिन जब तनाज़ा होगा तो फिर ये देखा जाएगा कि इस तरह की जो चीज़ है वो किसको लगवानी चाहिए। किराएदार बगैर इजाज़त के अपनी मर्जी से लगवा लेगा फिर तो तनाज़ा ख़त्म, वो खुद ज़िम्मेदार है। लेकिन जब वो तकाजा करेगा भी लगवा कर दो मुझे, तो फिर ये देखा जाएगा कि उर्फ में इस तरह की चीज़ किसको लगवा कर देनी चाहिए। तो ज़्यादातर ऐसी जो चीज़ें वो मालिक के जिम्मे होती हैं।
मुझसे अगर जो रिहाइश जिसने की हुई है, जिसने किराए पे जगह ली हुई है, उसने कुछ मेंटेनेंस का काम करवाया, कुछ चीज़ें लगवा दी दीवार में, फर्श में, छत में, और अब जब वो जाता है तो वो निकाल के लेना चाह निकाल के लेके जाना चाहता है, तो इजाज़त होगी इसकी?
देखिए सबसे पहले तो म्यूचुअल अंडरस्टैंडिंग होगी कि आपने ये जो लगाई है तो जब आप जाएंगे तो फिर क्या होगा।
ठीक है,
अगर शुरू में तय हो जाता है कि भाई मैं बेसन लगवा रहा हूँ और मैं निकाल कर लेकर जाऊँगा, ज़ाहिर बात बेसन के लिए कील जाती है दीवार के अंदर, थोड़ा सुराख होता है, जब वो जाएगा तो अंडरस्टूड है سراغ تو ہوگا اس کا.
جی
بعض اوقات ہو سکتا ہے مالک کا یہ تقاضا ہو کہ جاؤ گے تو رنگ کروا کے دے کر جاؤ گے, تو ان کا ایگریمنٹ کیا ہوا ہے
ٹھیک ہے
وہ دیکھا جائے گا.
وہ دیکھنا ہوگا ٹھیک ہے. ان سے ایک سوال ہے ہمارے پاس, ٹیکسٹ میسج ہے ہمارے پاس کہ کاروبار کے لیے لون لیا ہوا ہے اور اس کو اضافی پیسے واپس کرنا کیسا, یعنی شاید انہوں نے پیسے لیے ہیں کسی سے اور اب یہ بڑھا کر دیں گے.
قرض جتنا لیا جائے اتنا ہی واپس کرنا ضروری ہے, اور اگر قرض پر مشروط نفع واپس کیا جائے کہ جو آپ نے جو ہے وہ قرض لیا ہے اور یہ کہہ کر لیا ہے کہ میں اس پہ تمہیں زیادہ دوں گا تو مشروط نفع ہو گیا نا, تو یہ سودی صورت ہے. ہاں ایسا ہوا کبھی اتفاق سے آپ نے پہلی دفعہ ہی قرض لیا ہے اور تھوڑا سا زیادہ دے دیا, انکنڈیشنل معاملہ ہوا تو یہ ایک احسان اور تبرع کی صورت ہے, لیکن اب اگلی دفعہ کے لیے اس کے کان کھڑے ہو جائیں گے
جی
کہ یہ تو جب لیتا ہے تو واپس کر کے دیتا ہے
جی
ٹھیک ہے
جی,
تو اب اجازت تھوڑی ملے گی آپ کو. یوں اتفاقی ایک چیز ہونا اور ہے, معمول ہونا, دلالتن انڈرسٹوڈ ہونا, اس کا معاملہ اور ہے.
تو اگر یہ کہہ دے لیتے ہوئے کہ جی میں قرض تو لے رہا ہوں اور میرے اوپر شرعاً یہی واجب ہے کہ جتنا لے رہا ہوں اتنا ہی دوں گا, اب میں آگے کیا کروں گا وہ آگے دیکھیں گے, تو یہ اگر کہتا ہے تو یہ بھی کنڈیشنل ہی میں آئے گا.
نفی کرتی ہے
لیکن یہ بڑھا کے دیتا ہے بعد میں, اس وقت نفی یہ کر رہا ہے کہ میرے پاس واجب نہیں ہے, ضروری نہیں ہے.
ضروری نہیں والی بات نہیں ہے, نفی کرے میں نہیں دوں گا,
نہیں دوں گا.
ہاں
ٹھیک ہے ٹھیک ہے. مصب اس میں جو آپ نے جواب ارشاد فرمایا, بعض اوقات مارکیٹ میں دو چار بار یہ صورت حال دیکھنے کو ملی کہ کسی سے پیسے تو لے لیا, رقم لے لی اور اسی ناجائز معاملے پہ لیا کہ جی 5 لاکھ دے دو, 10 لاکھ روپے دے دو تو میں تمہیں اتنے واپس کر دوں گا. تو اب جب واپس کرنے کی باری آ رہی ہوتی ہے, قریب ہوتے ہیں, دینا بھی ہوتا ہے اسے, تو وہ کہتا ہے نہیں بھائی یہ تو میرے سے غلطی ہو گئی تھی اور یہ سودی معاملہ میں نے کر لیا تھا تو میں اضافی رقم نہیں دوں گا, جو رقم ملتی ہے وہی دوں گا. تو ان کو کیا کہنا چاہیے؟
ایسا ہی ہے, جتنی رقم نکلتی ہے اتنی دے گا یہ.
اور یہ پہلے جو معاملہ کر رہے تھے
توبہ کیا انہوں نے؟ قرآن پاک نے کیا فرمایا؟ قرآن پاک نے یہ فرمایا کہ جو سودی معاملہ ہو گیا ہے اور ہونے کے بعد جو سود بچتا ہے اس کو چھوڑ دو, توبہ کے تقاضے اس وقت پورے ہوں گے
جی
کہ جو سود ہے اس کو چھوڑ دیا جائے, اس کو نہ لیا جائے.
تب دینے والا جو ہے نا اس موقع پہ جو جملے کہتا ہے, میں مطلب وہ پھر سخت الفاظ کہتا ہے, وہ کہتا اس وقت تمہیں شریعت یاد نہیں تھی جب لے رہے تھے, اب دینے کی باری آئی تو تمہیں شریعت یاد آ رہی.
دیکھیں ایز پر سچویشن
جی
احکام تبدیل ہوتے ہیں.
صحیح
ٹھیک ہے. اس کی جگہ اگر بینک ہوتا, کسی نے سودی قرضہ لے لیا ٹھیک ہے, ایک معاہدہ کر لیا بینک سے
جی,
اور اب اللہ تعالیٰ نے اسے توبہ کی توفیق دے دی,
صحیح,
سچے دل سے توبہ کر لی, پوری زندگی کبھی یہ کام نہیں کیا,
صحیح,
لیکن یہاں اس کو اپنی عزت بچانے کے لیے بینک کو دیے بغیر چارہ ہی نہیں ہوگا, کیونکہ بینک نے جب لیا ہوگا تو کوئی چیز مورگیج رکھی ہوگی
ٹھیک ہے,
دیگر چیزیں رکھی ہوں گی. تو اب یہاں ہے جبر کا معاملہ,
صحیح,
تو انفرادی اور پرسنل معاملے میں بھی اگر کہیں جبر کا معاملہ ہو, جبر صرف یہ نہیں ہوتا گریبان پکڑے گا جب ہی جبر ہوگا, رسوائی, شرمندگی, ذلت کا معاملہ بھی اکراہی کی صورتوں میں آتا ہے
ٹھیک ہے,
تو پھر چونکہ ایک ماضی کا حصہ ہے اور سامنے والا تیار نہیں ہے تو یہ اچھا نہ سمجھتے ہوئے دے کے جان چھڑائے گا اور کبھی اس پر عمل نہیں کرے گا.
جبکہ دینے کی بات ہے اور لینے کی ہے تو پھر تو چھوڑے گا ہی, تو
چھوڑے گا.
ٹھیک ہے, اگلی کال دیجیے.
میرا مفتی سب سے سوال تھا کہ میں نے ایک بندے سے پیسے لینے ہیں, میں نے ان سے میں نے لینے میرے تقریباً 5-6 لاکھ روپیہ, تو وہ مجھے کہہ رہے ہیں کہ آپ میرے پیسے اپنے میرے پاس رہنے دیں, تو آپ کو میں منتھلی 25,000 روپے دوں گا, تو وہ مجھے کہہ رہے تھے کہ وہ پیسے میرے پاس رہنے دیں, کو منتھلی 25,000 روپے دوں گا.
دیکھیے ہر گھر کے اندر کوئی ایسا فرد ہے کہ جس کے پاس 50,000 لاکھ روپے موجود ہوں گے,
صحیح,
اور وہ اس بات کا خواہش مند ہوگا کہ وہ اس کو انویسٹ کر دے کہیں
جی, کچھ آ جائے اس کے ذریعے,
کچھ آ جائے. لیکن ایک تو فراڈ ہو جاتا ہے, یہ سارے معاملات اپنی جگہ پر ہیں
جی.
شرعی اعتبار سے ان کو کیا کرنا چاہیے
ٹھیک,
یہ ان کو نہیں پتا
ٹھیک.
ہر گھر میں یہ پوزیشن میں نے عرض کی ہے
جی,
تو آپ اندازہ لگائیے کہ یہ جو موضوع ہے کتنا زیادہ اہم موضوع ہے. ہم نے اس موضوع کا ایک حل بیان کیا ہے, हमने अपनी एक विंडो खोल दी है। आप इन्वेस्ट करना चाहते हैं, आप इब्तदाई जो शरायत हैं वो तय करें अपने फरीक के साथ,
ठीक है,
फिर आप हमसे रब्ता करें।
सही,
हमारी विंडो मौजूद है, हम दोनों की बात सुनेंगे, कोई गैर शरी बात होगी तो उसको माइनस कर देंगे और एक शरी मायदा बना के उनको दे देंगे, इस पर आप अमल कर लें
और फिर ये वो काम कर लें, जायज़ होगा, हलाल होगा,
जायज़ होगा, हलाल होगा, मालूमात लेके करेंगे तो हलाल होगा। तो हमारा शुबा है मरकज़ुल इक़्तिसाद इस्लामी, इस्लामिक इकोनॉमिक सेंटर, तो इस पर आप रब्ता कर सकते हैं, ऑनलाइन अपॉइंटमेंट भी ली जा सकती है, फिर या कॉस्ट हमारी सर्विसेज हैं। हमारा एम ये है, दावत इस्लामी ये चाहती है कि सूद का अमलन खात्मा हो, हम नारे से हटकर एक कदम आगे बढ़ें और अपनी अमली ज़िंदगी में हलाल हराम का निफाज करें, यानी हराम से बचें, हलाल को इख्तियार करें और सूद का मुकम्मल तौर पर खात्मा हो।
तो मुझसे भी ये जब फ़ोन करेंगे, रब्ता करेंगे, तो सारे फ़ोन, सारी कॉल, सारे व्हाट्सअप आप ही अटेंड करेंगे, आप ही जवाब देंगे?
टीम है, टीम करती है,
टीम करेगी
जी।
तो ये
माहिर उलमा है,
इसलिए सवाल किया कि बाज़ औक़ात लोग कह रहे होते हैं, मुझसे भी कह रहे होते हैं कि जी मुफ्ती साहब से रब्ता करना, तो ये जहन में रहे कि मुफ्ती साहब के सुपरविजन में होता है, हेड है आप डिपार्टमेंट के, लेकिन हर किसी को मुफ्ती साहब दस्तियाब, ये ज़रूरी नहीं होता, हर किसी के अपने काम है। इंशाल्लाह आपका मसला हल हो जाएगा अल्लाह ने चाहा तो। अगली कॉल दीजिए।
कहना वो ना कारोबार कर रहे हैं ना अपना, तो कह रहे थे मैं अपना कारोबार करता हूँ तो उसमें इन्वेस्ट करेगा वो, तो इस जिम्मे में कह रहे थे चले जो ना प्रॉफिट होगा मैं आपको दिया करूँगा 25,000 रुपया, ये पूछ सकता हूँ काइंडली जरा बता दीजिएगा।
इसका जवाब दिया
ये, हाँ इसी का दिया, इन्होंने वजाहत की अपने तौर पर कि अगर इस वजाहत से कुछ,
हाँ तो कारोबार करेंगे उसका भी एक मजा आना चाहिए ना। और ये रहा है कि कारोबार की बुनियाद पर लोग जो हैं वो पैसा लेते हैं लेकिन अमली तौर पर गड़बड़ कर देते हैं, उन्हें क्या करना चाहिए क्या नहीं करना चाहिए एक मायदा बनाए ना उसका, फिर उस मायदे को फॉलो करें।
उसमें मैं इनकी मिसाल के लिए भी दे देता हूँ, जवाब सवाल जवाब भी हो जाएगा और आपकी जो किताब है उसका भी कुछ इसमें वो आ जाएगा कि बाज़ लोग जो है ना वो रकम इन्वेस्ट कर लेते हैं और कहते हैं कि जी प्रॉफिट होगा लेकिन कितना होगा ये नहीं पता, तकरीबन 5 से 7 हज़ार के दरमियान आपको दे दिया करेंगे लाख पर। तो अब यहाँ पे लोग कहते हैं कि जी हमने फिक्स तो किया नहीं है, ना 5,000 है ना 7,000 है, बस जो भी होगा मुनासिब वो दे देंगे, तो ये क्या होगा इस रकम का क्या?
सिलसिला मौजू है, इस पर हमने कई दफ़ा तफसील से गुफ्तगू की है। साहिल के सवाल का जवाब ये है कि इन दोनों को पता होना चाहिए क्या होगा और क्या सही है
जी,
क्या सही है, जब तक नहीं सीखेंगे मसले का हल नहीं निकलेगा,
ठीक,
ये ज़रूरी है।
सही है जी, अगली कॉल दीजिए।
मैं दुकान पे मुलाजमत करता हूँ, चीज बेचते हैं तो हमें थोड़ा बहुत उसमें बोलना पड़ जाता है कि ये चीज़ इतने की है या ये चीज अच्छी है, हम तो चीज की तारीफें करनी पड़ती हैं, तो ये भी क्या गुना झूठ बोलने में आ जाता है?
देखें अगर आप कह रहे हैं इतने का है और उतने का नहीं है, देखें एक तो आपकी ऑफर कीमत है ना, आप ऑफर कर रहे हैं कीमत वो तो ठीक है, आप ऑफर करके भी पीछे हटते हैं ये एक नेचुरल बात है, कोई इशू नहीं है। पहले आपने चाहा कि मैं बेचूं 110 रुपए का माल, आपने कहा भी ये 110 की है, फिर गाहक के मुतालबे पर आप 105 पे आ गए, आपने 100 की दे दी, ये झूठ नहीं कहलाएगा। आपने कीमत ऑफर की थी फिर आपने कीमत कम की है। एक आप कहते हैं कि ये चीज़ मुझे पड़ी ही 100 रुपए की है,
ठीक है,
और जबकि वो 100 की नहीं पड़ी, ये झूठ है। यानी आप ज़माना माजी में किसी वकूए की खबर दें और वो हकायक के बरखिलाफ़ हो जबकि आपको पता भी है, तो ये झूठ कहलाता है। अच्छा, तारीफ जो है अगर उस चीज़ के वो औसाफ आप बयान कर रहे हैं जो उसमें पाई जाती हैं तो ठीक है। भाई कपड़ा आप बेच रहे हैं उसमें रुआ नहीं आता, ठीक है, आप कहते हैं भाई इसमें रुआ नहीं आता, ठीक है। एक कपड़ा आप बेच रहे हैं जिसका रंग नहीं फिटता, आप कहते हैं भाई इसका रंग जो है ना नहीं फिटेगा, जैसा रंग है वैसा का वैसा बरकरार रहेगा, और ऐसा ही मामला है, तो जो जायज़ तारीफ है वो आप कर सकते हैं, उसमें कोई ममानत नहीं है, लेकिन हकायक से हटकर झूठी तारीफ नहीं कर सकते,
ठीक है। और मुझसे तारीफ तो करनी ही होगी ना, जैसी भी चीज़ है, आला है या अदना है, कस्टमर तो तारीफ चाहता है ना, जायज़ तारीफ जो आपने कहा है वही करेगा ना,
जायज़ तारीफ करेगा,
ठीक है, फिर उस पर तो पकड़नी है ना। मैं इस एतबार से कह रहा हूँ, वही वाली बात मैं फिर कर रहा हूँ, पता नहीं क्यों आज आ रहा है बार बार जहन पे, कि चीज़ तो हल्की है लेकिन हल्की है किसी आला दर्जे की इससे जब तकाबुल करेंगे, अपने तौर पे तो सही है तो उसकी ये तारीफ तो करेंगे ना,
हकायक के मुताबिक करेंगे,
ठीक ठीक है जी। अल्लाह ताला हमें مزید علم دین حاصل کرنے کی توفیق عطا فرما. ہمارے سلسلے کا وقت اختتام کو پہنچا. مدنی چینل کی نشریات جاری ہے, دیکھتے رہیے مدنی چینل. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
احکام تجارت, احکام تجارت.